जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
सिलसिला।
रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
सिलसिला।
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा आज राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। औँठा छापको प्रविधि कहिलेदेखि र के का लागि प्रयोगमा ल्याइयो त यो बारेमा जानकारी दिँदैछौँ। औँठा छापको प्रयोग सर्वप्रथम चीनबाट ईसापूर्व 200 वर्ष अघिदेखि भएको मानिन्छ। आधुनिक विधि विज्ञानमा कुनै पनि व्यक्तिको पहिचान स्थापित गर्नका लागि औँठाको छाप वा चिन्ह एक अत्यन्त विश्वसनीय एवं प्रभावकारी साधन सिद्ध हुन पुगेको छ। औँठा छाप वा चिन्हले अपराधीलाई अपराधसँग जोड्ने अत्यन्त महत्वपूर्ण कार्य गर्दछ। औँठा छापद्वारा अज्ञात अथवा व्यवहारिसी लासको पहिचान, चेक वा बैंक कारोबार सम्बन्धी अन्य कागजातमा अंकित छाप वा दस्तखतद्वारा वास्तविक स्थितिको पहिचान, कुनै मृत व्यक्तिको अवैध उत्तराधिकारी, वैध प्रतिनिधि बनेर अनुचित लाभ उठाउन खोज्ने गलत प्रवृत्तिको पहिचान आदि गर्ने गरिन्छ। औँठा छापको सबैभन्दा महत्वपूर्ण विशेषता के हो भने, कुनै पनि एक व्यक्तिको औँठाको छाप वा चिन्ह अर्को व्यक्तिसँग बिल्कुलै मिल्दैन र साथै सम्बन्धित व्यक्तिको औँठा चिन्हमा पनि मृत्यु पर्यन्त कुनै परिवर्तन आउँदैन। यसै क्रममा औँठा छापको चलन र प्रविधि कसरी सुरु भयो त, औँठाको चिन्ह लिनका लागि मुख्यतया 2 किसिमका विधिहरू प्रयोगमा ल्याउने गरिन्छ। यस अनुसार पहिलो विधिमा औँठालाई कागजमा राखेर एक ठाउँबाट अर्कोतिर घुमाई औँठा चिन्ह लिने गरिन्छ भने दोस्रो विधि अनुसार दुवै हातको बुढी औँलामा एक प्रकारको मसी दलेर त्यसलाई सिधा कागजमा छापेर औँठा छाप लिने गरिन्छ। यसरी औँठा छाप लिने र वर्गीकृत गर्ने प्रणालीलाई गाल्टन प्रणाली पनि भन्ने गरिन्छ। गाल्टनले औँठाको छापबाट आउने आकृतिलाई पनि 3 भागमा बाँडेका छन्। ती हुन् शङ्ख, चक्र र सिपी। तर पछि एडवर्ड रिचर्ड हेनरी नामक एकजना वैज्ञानिकले औँठाको अर्को एउटा मिश्रित आकृतिलाई पनि समावेश गरे, जस अनुसार चक्र चिन्ह अन्तर्गत उत्रेका रेखाहरू गोली आकारको चक्र जस्तो देखिन्छ भने शङ्ख चिन्ह अन्तर्गत उत्रेका रेखाहरू जुन ठाउँबाट सुरु भएका हुन् सोही स्थानतिर फर्किएका देखिन्छन्। त्यस्तै सिपी चिन्ह अन्तर्गत रेखाहरू कुनै स्थानबाट सुरु भएको हुन्छ तर कुनै आकृति बनाएको हुँदैन भने मिश्रित आकृति दुवै चक्र अथवा एक चक्र, एक सिपी र एक शङ्ख मिश्रित रूपमा देखिने गर्दछ। अहिले औँठा छापको पहिचान र वर्गीकरण सम्बन्धी कार्यमा कम्प्युटरको व्यापक प्रयोगले गर्दा न्यायिक प्रक्रियामा पनि नवीनता आउन थालेको छ। अपराध सम्बन्धी छानबिन प्रक्रियामा सर्वप्रथम कम्प्युटरको प्रयोग गर्ने देश बेलायत हो, किनकि बेलायती प्रहरीले नै सर्वप्रथम कम्प्युटरको माध्यमबाट औँठा छाप चिन्हको पहिचान सम्बन्धी उल्लेखनीय कार्यको थालनी गरेको मानिन्छ। त्यस्तै गरी अपराध सम्बन्धी घटनाहरूको छानबिन सम्बन्धी कार्यका लागि सर्वप्रथम अटोमेटिक फिङ्गर प्रिन्ट इक्विपमेन्ट नामक यन्त्र प्रयोग गर्ने मुलुक पनि बेलायत नै हो। कम्प्युटर जस्तै यस यन्त्रको माध्यमबाट पनि अपराध सम्बन्धी कुनै घटना घटेमा घटनास्थलबाट अपराधीको कुनै चिन्ह संकलित गरेर ल्याई तत्कालले औँठा चिन्हको पहिचान गर्ने गरिन्छ। यस कामका लागि हातमा लागेको पसिना अथवा छालामा निहित तेलीय पदार्थको कारण अपराध स्थलमा अपराधीले औँठाको जुन निशाना छोड्ने गर्दछ त्यसमा मर्करी अर्थात् पारोको पाउडर दलेर अपराधीको औँठा चिन्ह उतार्ने गरिन्छ। त्यस्तै गरी मानव शरीरबाट निस्कने पसिनामा पर्याप्त मात्रामा एमिनो एसिडका सूक्ष्म तत्त्वहरू निहित रहने भएको हुँदा कागजमा परेको औँ चिन्हमाथि निन हाइड्रिन नामक एक प्रकारको रसायन छर्केर त्यसलाई बिस्तारै तातो गर्नाले पनि निलो रङमा औँठा चिन्हको वास्तविक स्थिति देखा पर्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
कार्यक्रममा अबको लागि क्लोरो फ्लोरो कार्बन भनेको के हो यो प्रसङ्ग। क्लोरो फ्लोरो कार्बन क्लोरिन फ्लोरिन र कार्बनका अणुहरू मिलेर बनेका हुन्छन्। यसको रासायनिक सूत्र CFC13 हो भने यसलाई CFC पनि भनिन्छ। सन् 1970 दशकमा वैज्ञानिकहरूले क्लोरिनका परमाणुले ओजोनलाई फुटाएर अक्सिजन बनाउन सकिने कुरा पत्ता लगाए। ओजोन तहसम्म पुग्ने क्लोरिनको स्रोत भने क्लोरोफ्लोरोकार्बन मात्र थियो। क्लोरोफ्लोरोकार्बन निष्क्रिय ग्यास हो। यो अत्यन्त हलुका पनि हुन्छ। साधारणतया रेफ्रिजरेटर र स्प्रे गर्ने बुट्टाभित्र हुने सिएफसी एकपटक खोल्दा वा स्प्रे गर्दा बाहिर निस्किन्छ। यो निष्क्रिय हुने हुनाले वायुमण्डलमा अरू कसैसँग प्रतिक्रिया गर्दैन र उड्दै माथिसम्म पुग्छ। यसरी सिएफसी ओजोन तहसम्म पुग्छ। जब सिएफसी सूर्यका परावैजनी किरणसँग मिल्दछ, सिएफसी टुक्रेर क्लोरिनको एउटा परमाणु निस्कन्छ। क्लोरिनको परमाणुले ओजोनलाई अक्सिजनमा परिणत गर्दछ। एउटा क्लोरिन परमाणुले 100,000 ओजोनलाई अक्सिजन बनाउन सक्दछ अनि ओजोन तह पातलिँदै जान्छ। हुन त अचेल हामी रेफ्रिजरेटर र स्प्रे गर्ने बुट्टाहरूमा सिएफसी फ्री लेखिएको देख्दछौँ। अहिले आएर संसारमा सिएफसीको प्रयोग हुन छाडेको छ, तर ओजोन तहमा भएकै क्लोरिनहरूले अझ पनि ओजोन तहलाई पातलो बनाउँदैछन्। कति ठाउँमा त पुवाल पनि परिसकेका छन्, जसले गर्दा सूर्यका हानिकारक वैज्ञानिक किरणहरू पृथ्वीसम्म आइपुगेका छन्। त्यसैले अचेल मानिसलाई विभिन्न प्रकारका छालाका रोगहरू लाग्ने गरेको पनि पाइएको छ।
अब यहाँ अर्को सामग्री राख्दैछौँ। हाम्रो घाँटीमा हुने रुद्रघण्टी के हो त? अब यो बारेमा जानकारी दिँदैछौँ। वयस्क पुरुषको घाँटीमा देखिने रुद्रघण्टीको बारेमा विभिन्न धर्ममा विभिन्न व्याख्या गरिएको पाइन्छ। इसाई धर्म अनुसार भगवानले नखानु भनेको एक फल खाइरहेको समयमा भगवान आइपुग्दा निल्नु न उकल्नु भएपछि एक घाँटीमै अड्किएको कारण रुद्रघण्टी बनेको थियो भन्ने मान्यता रहेको छ। तर यो त एक किम्बदन्ती वा अन्धविश्वास मात्र हो। रुद्रघण्टी खासमा के हो र यो पुरुषमा मात्र किन पाइन्छ त? रुद्रघण्टी खासमा स्वरकण्ठ, जसलाई अङ्ग्रेजीमा ल्यारिङ्स भनिन्छ, ल्यारिङ्सको एक भाग हो रुद्रघण्टी। किशोर अवस्थामा पुरुषमा उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनको कारण स्वरकण्ठको आकार ठुलो हुन जान्छ, जसको कारण सानो छँदादेखिको आवाजमा पनि परिवर्तन आउँछ। यही स्वरकण्ठको आकारमा आउने परिवर्तनको कारण पुरुषमा रुद्रघण्टीको निर्माण हुन्छ। तर महिलामा भने टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा केटाकेटीबाट किशोरी अवस्थामा आउँदा पनि आवाजमा खास परिवर्तन आउँदैन र स्वरकण्ठको आकार पनि त्यति ठुलो हुन पाउँदैन। त्यसकारण महिलामा रुद्रघण्टी हुँदैन भन्ने गरिएको हो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
कार्यक्रम सिलसिलामा अबको लागि हामीलाई बाडुल कि किन लाग्दछ यो प्रसङ्ग। पेट र फोक्सोको बीचमा एउटा विशेष अङ्ग हुन्छ, जसलाई डायफ्राम भनिन्छ। फोक्सो फुल्ने खुम्चनी क्रममा यो हुन गई तलतिर लच्केको हुन्छ, जसले गर्दा आमाशय र डायफ्राम बीचको दूरीमा कमी आउँछ। तर पेट खाली हुँदा बीचको आमाशय हल्का भई खुम्चिन्छ, फलस्वरूप आमाशय र डायफ्राम बीचको दूरी बढ्न जान्छ। यस अवस्थामा डायफ्रामको गति केही तीव्र भई आमाशयमा धक्का लाग्दछ, जसले गर्दा पेटमा भएको ग्यास मुखको बाटो गरी बाहिर निस्कने प्रक्रियामा हामीलाई बाडुल्के लाग्दछ।
अब यहाँ पुरै नेत्रहीन गाउँको बारे एक जानकारी दिँदैछौँ। संसारमा एउटा यस्तो अनौठो गाउँ छ, जसलाई आँखाको ज्योति गुमाएकाहरूको गाउँ पनि भनेर चिनिन्छ। यो गाउँ मेक्सिको देशको टिल्टेपेक गाउँ हो। यहाँका बासिन्दाहरू मात्र होइन, अचम्मको कुरा त के छ भने यहाँ पालिएका पशु पक्षीहरू जस्तै कुकुर बिरालो पनि केही समयपछि आँखा नदेख्ने हुने गर्दछन्। यस गाउँको बारेमा केही मुख्य र रोचक तथ्यहरू पनि भेटिएका छन्। मेक्सिको स्थित उक्त टिल्टेपेक गाउँमा ज्यापोटेक समुदायका आदिवासीहरू बस्ने गर्दछन्। यहाँ जन्मिँदा बच्चाहरू सामान्य र देख्न सक्ने भएर जन्मिएका हुन्छन्। तर उमेर बढ्दै जाँदा केही हप्ता वा महिनापछि उनीहरूको आँखाको ज्योति बिस्तारै हराउँदै जान्छ र उनीहरू पूर्ण रूपमा अन्ध हुन्छन्। यहाँका घरहरूमा झ्यालहरू हुँदैनन्, किनकि उनीहरूका लागि उज्यालो र अँध्यारोको कुनै अर्थ हुँदैन। अन्धोपनको वास्तविक वैज्ञानिक कारण सुरु सुरुमा यसलाई कुनै रहस्यमय श्राप वा दैवी प्रकोप मान्ने गरिन्थ्यो। तर वैज्ञानिकहरूले धेरै अनुसन्धान गरेपछि यसको वास्तविक र वैज्ञानिक कारणहरू पत्ता लगाइए। यस जङ्गली क्षेत्रमा एउटा विशेष प्रकारको ब्ल्याक फ्लाई नाम गरेको विषालु झिङ्गा पाइन्छ। यो झिङ्गाले टोक्दा मानिस वा जनावरको शरीरमा एउटा खतरनाक परजीवी प्रवेश गर्दछ। यस परजीवीले आँखाको दृष्टि दिने नसाहरू बिस्तारै नष्ट गरिदिन्छ। चिकित्सा विज्ञानमा यस रोगलाई रिभर ब्लाइन्डनेस भन्ने गरिन्छ। गाउँका पशु पक्षीहरूलाई पनि यही झिङ्गाले टोक्ने भएकोले तिनीहरू पनि अन्ध भएका हुन्। स्थानीय रूपमा अन्धविश्वास भएको र वैज्ञानिक कारण पत्ता लाग्नु अघि त्यहाँका मानिसहरू एउटा रुखलाई दोष दिने गर्दथे। उनीहरूको मान्यता अनुसार त्यहाँ लाभाजुएला नामको एउटा श्रापित रुख थियो, जसलाई हेरेपछि मानिस र जनावरहरू अन्ध हुने गर्दथे भन्ने भनाइन्छ। तर विज्ञानले यो कुरा सरासर गलत साबित गरिदिएको छ। मेक्सिको सरकार र विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूको पहलमा मेक्सिको स्थित उक्त गाउँका बासिन्दाहरूलाई उपचार गर्ने, औषधिहरू वितरण गर्ने र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयासहरू गरिएका छन्। आधुनिक चिकित्साको सहयोगले अचेल यो समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिएको छ।
जुनकिरी कसरी चम्किन्छ यो प्रसङ्ग अबको लागि। साँझ पख जुनकिरीले उज्यालो छर्दै उडेको हामीले देख्दछौ। हुन त अचेल धेरै ठाउँमा जुनकिरी देखिन पनि छाडेका छन्। नयाँ पुस्ताका लागि जुनकिरी भन्ने कुरा नयाँ पनि हुन सक्छ, यद्यपि पुराना पुस्ता मार्फत चिन्न पनि सकिन्छ। जुनकिरीले उज्यालो छर्नाको वैज्ञानिक कारण भने सबैलाई थाहा नहुन सक्छ। खास गरी जुनकिरीको शरीरको पछाडि एक विशेष प्रकारको थैली हुन्छ, त्यस थैलीलाई ट्रिगर भनिन्छ। यो थैलीमा विशेष प्रकारको रासायनिक पदार्थ रहेको हुन्छ, त्यो पदार्थको नाम लुसिफेरिन हो। त्यो लुसिफेरिनमा अक्सिजन परेपछि प्रकाश उत्पन्न गर्दछ। साँझमा जुनकिरीको ट्रिगर थैली खुल्दछ र लुसिफेरिन बाहिर निस्किन्छ। हावामा रहेको अक्सिजन यसमा मिल्न पुग्दछ, जसले गर्दा हामीले जुनकिरी चम्किएको देख्छौँ। ट्रिगर थैलीको आकार अनुसार यो घटी बढी उज्यालो हुन सक्दछ, किनकि जुनकिरीको भालेले पोथीलाई आफूतिर आकर्षित गर्न ट्रिगर थैली खोल्ने गर्दछ। पोथी जुनकिरीले भालेलाई आकर्षित गर्न पनि यो प्रक्रिया अपनाउँदछ।
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ एउटा गीतलाई, प्रताप दास र अस्मिता अधिकारीको युगल स्वरमा। गीतकारमा हुनुहुन्छ विद्या निर्दोष पहाडी अनि संगीतकारमा डीबी निरङ्कारी। यो गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।
एक पाइला तिम्रो एक पाइला मेरो सँगसँगै हिँडौला,
प्रेमको सुन्दर नगरी हाम्रो दुवैले जितौला।
ओ एक पाइला तिम्रो एक पाइला मेरो सँगसँगै हिँडौला, खैमा तिम्रो मायाले बेरेर
जिन्दगी पुरै कटाउन सक्छु आँखैमा हेरेर,
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर। अधर को मुस्कान समझना जल झली, हो फूल झुरास अधर को मुस्कान समझना जल झली, सुटुका चोरेरा है
जिन्दगी पुरै कटाउन सक्छु आँखैमा हेरेर,
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर,
जिन्दगी पुरै कटाउन सक्छु आँखैमा हेरेर,
राखिदेऊ काखैमा तिम्रो मायाले बेरेर।
आ
सानो को हातैमा माया को त्रिशिणा हो माया को त्रिशिणा मेटिने छैन कसैले मेटेर है
जिन्दगी पुरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर
जिन्दगी पुरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर
रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ
यो हो रेडियो पत्रिका सिलसिला
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट
सिलसिला
सिलसिला अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ अब यहाँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू
कहिले आँसु नझार्ने प्राणी चिम्पान्जी हो
ब्रह्माण्डको उत्पत्ति बारे अध्ययन गर्ने विज्ञानलाई कस्मोलोजी भनिन्छ
भारत र बङ्गलादेशको राष्ट्रिय गानका रचनाकार रविन्द्रनाथ ट्यागोर हुन्
सार्सको पुरा रूप सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हो
क्यान्सर रोगको उपचारमा रेडियमको प्रयोग गरिन्छ
विद्या बुद्धि भएको गुणी अनुभवी र कुशल व्यक्तिलाई कोविद भनिन्छ
रातो झण्डाले क्रान्ति वा विद्रोहको संकेत गरे जस्तै सेतो झण्डाले आत्मसमर्पण वा युद्ध संघर्ष रोकिएको संकेत गर्छ
आफ्नो गोडमा फूल नपार्ने चरा कोइली हो
जेलीफिस प्राणीको शरीरमा 99% पानी हुन्छ
जतिसुकै गर्मीमा पनि पसिना नआउने प्राणी कुकुर हो
बर्सातको पानीमा भिटामिन डी पाइन्छ
हात्तीको बच्चालाई छावा भनिन्छ
तारन दुला जातिको माकुराले आफ्नो जालो भन्दैन
वर र वधु बीच विवाहको कुरा मिलाउने व्यक्तिलाई लमी भनिन्छ
नव शरीरको लागि चाहिने भिटामिन 8 प्रकारका छन् ती हुन् ए बी सी डी ई के एच र पी
घाममा सुकाउन फिजाएको अन्नलाई बिस्कुन भनिन्छ
चन्द्रमाको सतहमा पुग्ने पहिलो यान लुना 2 हो
उभिएको अवस्थामा निदाउन सक्ने प्राणी घोडा हो
पृथ्वीले सूर्यको परिक्रमा गर्न 365 दिन 5 घन्टा 58 मिनट 46 सेकेन्डको समय लिन्छ
बिहेमा कलश बोक्ने महिलालाई कलशौली भनिन्छ
महिला र पुरुष दुवै व्रत बसी मनाउने पर्व छठ हो
चिनलाई मात्र छुने प्रदेश कर्णाली प्रदेश हो
जेनेटिक इन्जिनियरिङलाई डिएनए टेक्नोलोजी भनिन्छ
राष्ट्रको चौथो अङ्ग भन्नाले पत्रकारितालाई बुझाउँदछ
पहिलो पुस्ताको कम्प्युटर भ्याकुम ट्युब प्रविधिमा आधारित थियो
सुन्दर अक्षर लेख्ने कलालाई क्यालिग्राफी भन्दछन्
कम्प्युटरमा प्रयोग हुने गणितीय प्रणालीलाई बाइनरी सिस्टम भनिन्छ
राजाको रानी भए जस्तै जारको जरिना हुन्छ
कहिले पात नझर्ने वनस्पति खजुर हो
मानिस जन्मदै 1 वर्ष मान्ने देश जापान हो
मानव मुटु कार्डियाक मांसपेशीले बनेको हुन्छ
धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो
सबभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख पिपल हो
रोमन संख्यामा 0 अङ्क हुँदैन
सबैभन्दा बढी भाषामा अनुवाद भएको नेपाली उपन्यास सेतो बाघ हो
खाने आहार पाएपछि आँसु खसाल्ने जीव गोही हो
साबिकको कर्णाली अञ्चलको प्रचलित देवताको नाम मस्टु हो
विधवालाई विवाह गरी जन्मिएको छोरालाई पाउन भर्व भन्दछन्
मानव शरीरमा 13 प्रकारका खनिज रहेका हुन्छन्
कोइलीको मधुर स्वरलाई पञ्चम भनिन्छ
बैजनी रङमा प्रकाशश्लेषण क्रिया बढी हुन्छ
चीन र भारत दुवै देशलाई छुने प्रदेश 4 वटा छन् ती हुन् कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश
अश्रु ग्यासमा क्लोरोपिक्रोन नामको रसायन हुन्छ यसका कारण आँखा पिरो भई आँसु आउँछ
गाई वस्तुले बाली नाली खाए बापत तिरिने तिरोलाई अर्मल भन्दछन्
वैज्ञानिक आइन्स्टाइनको दिमागलाई अमेरिकाको प्रिन्सटन हस्पिटलमा सुरक्षित राखिएको छ
अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ अब तपाईँहरूमा राख्दैछौँ एउटा गीतलाई बादल थापा र प्रविशा अधिकारीको युगल स्वरमा गीतमा रचना तथा संगीत रहेको छ सुभाष कार्कीको यो गीत सुन्दै गरौँ गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ रेडियो नेपाल सुन्दै गर्नुहोला
Thank you.
आँसु सकियो
आसू
विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
सिलसिला
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा विशेष सामग्री राख्ने क्रममा एउटा प्रेरक प्रसङ्ग राख्दैछौँ। महान विचारक कन्फ्युसियस चीनमा ठूला दार्शनिकका रूपमा परिचित थिए। चीनका सम्राट पनि उनको धेरै आदर गर्दथे। एक दिन चिनिया सम्राटले कन्फ्युसियस, मलाई त्यस्तो मानिस भएको ठाउँमा लैजाऊ जो सबैभन्दा महान छ। सम्राटले आफ्नो आदेश बोल्न नपाउँदै कन्फ्युसियसले पनि भने, त्यस्तो महान मान्छे त तपाईँ आफै हुनुहुन्छ नि, किनकि जसले सत्य थाहा पाउने इच्छा राख्दछ ऊ व्यक्ति नै महान हो। कन्फ्युसियसको जवाब सुनेपछि एक दिन सोचेर सम्राटले भने, तिमी मलाई मभन्दा पनि महान मानिसको बारेमा भन न। सम्राटको आदेश पाउन साथ कन्फ्युसियसले भन्दछन्, तपाईँ भन्दा महान मानिस मै हुँ, किनकि म सत्यलाई प्रेम गर्छु। सम्राटले फेरि भने, त्यो त हो, तिमी म भन्दा त महान नै छौ, तर मलाई त तिमी भन्दा पनि महान मानिस चाहिएको छ यहाँ। सम्राटको चाहना बुझेपछि कन्फ्युसियसले भने, त्यसो भए ठिक छ, तपाईँ मसँग हिँड्नुहोस्, म तपाईँलाई त्यस्तो मानिस कहाँ लिएर जान्छु जो हामी सबैभन्दा धेरै महान छन्। त्यसपछि दुवैजना महान मान्छेको खोजीमा हिँडे। एक ठाउँमा उनीहरूले एकजना वृद्ध मानिसले कुवा खनिरहेको देखेका थिए। अनि दार्शनिक कन्फ्युसियसले भने, सम्राट हेर्नुहोस् त, यी व्यक्ति धेरै वृद्ध भइसकेका छन्, शरीर पनि धेरै दुर्बल छ, र पनि सबैका लागि कुवा खनिरहेका छन्। सम्राटले त्यसको कारण जान्न खोजे, यति वृद्ध अवस्थामा पनि उनी किन यसरी सकी नसकी कुवा खनिरहेका छन् त। कन्फ्युसियसले जवाब दिए, उनले यो सब परोपकारका लागि गरिरहेका छन् सम्राट, उनको आनन्दको अनुभूति परोपकारमा निहित छ। जो तन मन आफ्नो आनन्द अनुभूतिमा काम गर्छन्, अब यो भन्दा महान को हुन सक्ला त, होइन त सम्राट? सम्राटलाई पनि त्यस तर्कको चित्त बुझ्यो र ती कुवा खन्ने वृद्धलाई सम्राटले सम्मानका साथ ठूलो पुरस्कार दिएका थिए। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
अब कार्यक्रमबाट जाँदा जाँदै विवेश बुढा मगर र शान्ति शिरीष मगरको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ कौडा बुढा मगरको, अनि संगीत श्रीकृष्ण बम मल्लको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथी मनुका कुँवर अनि म हरिगिरी पनि विदा हुन्छौ।
नमस्कार, शुभ साता।
जलाखीमा धुप धुजा फुलपाती चढाउने, जलाखीमा धुप धुजा फुलपाती चढाउने, कहिले होला यिनी लै लै माया बढाउने, बरै रुमाल फरार ए रुमाल फरार रुमाल फरार, जम माया तक सेरा बसमा सरार, जम्माया तक सेरा बस मसरा,
जम्माया तक सेरा बस मसरा, रेशमी ते रुमाल को फर फरी फुरकाले, रेशमी ते रुमाल को फर फरी फुरकाले, ख्यालो ख्याल में होकी ले ले बोले सुरताले, बरे रुमाल फरारा ए रुमाल फरारा रुमाल फरारा, जम यो मायाको सागरमा भारी मैले बिसाउँछु,
यो मायाको सागरमा भारी मैले बिसाउँछु, लाउन कान्छी चोखो माया सँगै मिसाउँछु बरै रुमाल फरार ए रुमाल फरार रुमाल फरार जम माया तक सेरा बसमा सरार जम माया तक सेरा बसमा सरार जम माया तक सेरा बसमा सरार
जम की क्या हो जीवन
रानी फुल सम्झेर मनमा सजाइ राखुला रुखकी रानी फुल सम्झेर मनमा सजाइ राखुला मरिला नि के नै छ र नयाँ साटौला बरै रुमाल फरार ए रुमाल फरार रुमाल फरार जम माया तक सेरा बसमा सरार